तो आपके ख्याल में एफआई ने क्या टेक्निक इस्तेमाल की जिसकी वजह से ये बातें सामने आ गईं?
हाँ देखिए, क्योंकि तहकीकात मैंने जैसे बताया आपको कि 19 तारीख से ही आगाज कर दिया गया था का सुबह से, और तमाम तर चीजें जिस तरीके से मेन सर्वर एग्जेक्ट के हेड ऑफिस में मौजूद है, जो एफआईए की कस्टडी में है, सीसीटीवी कैमराज जो है वो भी कस्टडी में ले लिए गए हैं, और जो खास तौर पे बिल्डिंग का जिक्र हम बार बार देख रहे हैं, जिसका जिक्र एफआईए के डायरेक्टर शायद हयात ने भी किया, और उनका ये कहना था कि ये बिल्डिंग जो है इसमें कोई बोर्ड वोट मौजूद नहीं था एग्जैक्ट का, लेकिन उसके बावजूद खुफिया इतला पर जब वो बिल्डिंग के अंदर दाखिल हुए हैं और शुएब शेख और मजिस्ट्रेट उनके हमराह थे, और जब वो सेकंड फ्लोर पर एक कमरे में गए तो वहां पर देखा कि लाखों की तादाद में डिग्रियां मौजूद थी, और उन डिग्रियों को जो है कब्जे में लिया गया और उस दफ्तर को सील कर दिया गया। इसी के साथ साथ जो एग्जेक्ट की बिल्डिंग है उसमें भी जितने ऑफिस इस वक्त एफआईए के कंट्रोल में है, जिसमें सर्वर रूम है, इसमें एचआर है, फाइनेंस डिपार्टमेंट है, जहां पर मुख्तलिफ टीमें एफआईए की तहकीकात कर रही हैं, कुछ सामान एफआईए की टीम जो है वो साइबर क्राइम के दफ्तर भी ला चुकी है, और उसकी डीकोड हमने देखा कि सिस्टम डीकोड किए गए, कुछ मशीनें ये बताई गई एफआईए ने, ये बताया कि ये वो मशीनें हैं जिससे स्टैम्प्ड की जाती थी डिग्रियों पर, वो मशीनें भी कब्जे में ले ली गई हैं। फॉरेंसिक रिपोर्ट का इंतजार किया जा रहा है ताकि मजीद जो है पेशरफ की जा सके।
अच्छा जी, आप हमारे साथ रहें चंद मिनट। इस वक्त बताया जा रहा है कि हमारे साथ बोल के ब्यूरो चीफ एजाज खान हैं, जो स्काइप के ज़रिए इस प्रोग्राम में शरीक हैं। और एजाज खान, आपको खुशांदेद।
शुक्रिया
जी, बताया जा रहा है वो टेलीफोन के ज़रिए हमारे साथ हैं। एजाज खान, ये बताइए, आपसे जब बात हुई तो आपका ये कहना था कि एग्जैक्ट के जो मामलात हैं, और क्योंकि अब एग्जैक्ट के जो सरबराह हैं इनके ख़िलाफ़ भी एक जुर्म ये साबित किया जा रहा है, और उनके ख़िलाफ़ एफआईआर दर्ज करने के अलावा इनको हवालात में लिया गया है। अब ये बताइए कि बोल को एग्जैक्ट से अलग रखना कितना मुश्किल होगा?
यकीनन एग्जैक्ट अगरचे बोल की मदर ऑर्गेनाइजेशन है, और इसमें जो एक आपने बात की है कि इसको उन पे जुर्म साबित किया जा रहा है, एक्चुअली अभी तक तो एलिगेशन है ना, ये एफआईआर कटी है और इसके बाद इन्वेस्टिगेशन होगी, उसके बाद मतलब वकला का जो है ना आर्ग्यूमेंट्स होंगे, उसके बाद जो जजमेंट आएगी उस पे मतलब होगा कि मतलब आया बेकसूर हैं या गुनाहगार हैं, ये तो जजमेंट उस टाइम होगी, उससे पहले तो हम नहीं कह सकते। लेकिन जहां तक एग्जैक्ट और बोल का मामला है, बोल और एग्जैक्ट अलहदा एंटिटीज हैं। मैं बोल का नुमाइंदा हूँ, बोल के नुमाइंदे की ऐसे से मैं ये कहता हूँ कि हम जो जर्नलिस्ट कम्युनिटी है पाकिस्तान भर में और बाहर के मुल्कों में से भी जो जर्नलिस्ट कम्युनिटीज हैं उनकी तरफ से भी हमें जो मैसेजेस आ रहे हैं वो यही कह रहे हैं कि हम जर्नलिस्ट के जो राइट्स हैं उनके लिए, उनकी खातिर जो ना बोल टीवी को हर सूरत में आना चाहिए। इससे अगर खुदा न खास्ता बोल टीवी को नुकसान पहुंचा तो उससे जो है ना हजारों फैमिलीज मुतासर होंगी, 2500 से ज्यादा जर्नलिस्ट इस टाइम बोल टीवी में काम कर रहे हैं वो मुतासर होंगे। इसके अलावा जो है मतलब जो पाकिस्तान के अभी तक तो ये था कि कराची और इस्लामाबाद में जो है सहाफी तंजीमें या जर्नलिस्ट कम्युनिटी जो है ना ये बोल के हक में मुजाहरे कर रही थी कि बोल को जल्द लाया जाए, बोल को आना चाहिए, इसके जो रुकावटें इसके राह में खड़ी की जा रही उन्हें खत्म किया जाए। अब ये सूरत हाल है कि इस वक्त कराची और इस्लामाबाद के अलावा पिशावर, कोयटा और लाहौर में भी जर्नलिस्ट कम्युनिटी के जो एक्टिविस्ट हैं वो प्रोटेस्ट डेमोन्स्ट्रेशन कर रहे हैं कि बोल के खिलाफ जो इंतकामी कार्रवाइयां खत्म की जाएं और बोल को जो है किसी रुकावट के बगैर आना चाहिए, ये जर्नलिस्ट के लिए जो है बेहतर होगा।
यही सवाल मैं करना चाहूंगी एक्सप्रेस चैनल के एक जो नुमाइंदा हैं नासिर भट्ट से। नासिर भट्ट, हमने देखा कि पिछले दिनों जो टीवी खास तौर पे चैनल्स हैं वो एक दूसरे के खिलाफ बहुत ज्यादा मवाद देते रहे। आप भी जानते हैं कि बोल टीवी के जो सहाफ़ी हैं वो इस वक्त मुजाहरा कर रहे हैं, और बाहर कैफ ये खबर तो बनती है। आपके ख्याल में इसको अब तक कवर क्यों नहीं किया गया?
देखिए, जहाँ तक बात की मेरे दोस्त ने और जो मेरे साथी भाई हैं उस वक्त जो बोल में मौजूद हैं, हम भी उनके लिए बहुत वरी हैं, और हम भी यही हमारी भी यही बात है, हम भी यही चाहते हैं कि बोल टीवी जो है उसको आना चाहिए। जो साथी वहाँ पे नौकरी कर रहे हैं जाहिर सी बात है उनके भी घर है, उनके भी बच्चे हैं, सरमायादारी उनको भी अपनी चलानी है, उनको घर
चलाना है, लेकिन अभी जो बात है, अभी जो सिनेरियो है वो सिर्फ एग्जैक्ट के गिर्द है। बार बार इस बात को मैं दोहराऊंगा कि अभी सिर्फ इंक्वायरी जो है वो एग्जैक्ट के खिलाफ है, लेकिन इसमें जो बात की गई है कि जब साबित होगा उसके बाद बात की जाएगी, क्योंकि अभी तो इनिशियल स्टेज पर है मामला, और इनिशियल स्टेज पर FIR होती है और उसके बाद उसकी तहकीकात होती है, चलान पेश होता है, वकला जो है जिरा करते हैं, और सरकार की मुतय्यत में ये मुकदमा दर्ज हुआ है। अभी तो हमारे पास ये भी इतलात है, FIA जराए हमें ये बता रहे हैं कि अभी मजीद मुकदमात जो है दर्ज करने का इम्कान है, क्योंकि जो चीज मेन सर्वर से डाटा कलेक्ट हो रहा है उसकी रोशनी में और जो फॉरेंसिक रिपोर्ट्स आएंगी उनकी रोशनी में, लेकिन अभी इस पूरी इंटरोगेशन में, इन्वेस्टिगेशन में FIA की बोल नेटवर्क का नाम नहीं है। अभी सिर्फ और सिर्फ एग्जैक्ट के गिर्द ये सारी इंक्वायरी हो रही है, और एग्जैक्ट में जो भी अकाउंट्स हैं उनको भी चेक किया जा रहा है, FPR भी इस मामले में देख रहा है इस मामले को, और दीगर एजेंसीज भी इस मामले को देख रही हैं, लेकिन इसमें कहीं भी ऐसा नहीं है, और जो इंक्वायरी कर रहे हैं, जो इन्वेस्टिगेशन कर रहे हैं अफसरान, उनका भी यही कहना है कि इसका जर्नलिस्ट से कोई ताल्लुक नहीं है, जर्नलिस्टों से उनकी कोई दुश्मनी नहीं है, और वो सिर्फ और सिर्फ इस बात की इंक्वायरी कर रहे हैं कि जो आया जाली डिग्रियों का मामला एग्जैक्ट से उठा है और न्यूयॉर्क टाइम में जिस तरीके से खबर छपी थी उसकी तहकीकात का अमल जो है वो जारी है, और आज से मैं ये कहूंगा कि जब अदालती रिमांड हासिल कर लिया है तो उसके बाद से जो है वो मामला मजीद खुलता चला जाएगा।
नासिर भट, आप एक और सवाल का जवाब दें, उसके बाद हम सियासी तज्जाकार बाबर अयाज की तरफ जाते हैं। आप ये बताएं, डेक्लन वॉल्श की एक रिपोर्ट आई है आज न्यूयॉर्क टाइम्स में, और गालिबन उनके अपने जो सोर्सेज हैं पाकिस्तान में, उन्होंने ये कहा कि शोएब अहमद शेख ने जब उनको उठाया गया और उनको FIA की कस्टडी में लाया गया तो उन्होंने कुछ धमकियां भी दी FIA के अफसरान को, ये आपने देखा अपनी आंखों से? जी नासिर भट्ट, जी नासिर भट्ट की लाइन ड्रॉप हो गई। हम अपने अगले मेहमान की तरफ जाते हैं। हमारे साथ इस वक्त बताया जा रहा है कि सियासी तज्जाकार बाबर अयाज लाइन पर हैं, और बाबर अयाज आपको खुशामदीद।
शुक्रिया जी।
तो ये जो मामला है इसके बारे में हम आपका तबसरा भी सुनना चाहेंगे। आप क्या समझते हैं कि पाकिस्तान में तो कई स्कैंडल्स रहे हैं माजी में, बड़े बड़े, BCCI का भी स्कैंडल हमने देखा, इसकी आप ये जो एग्जैक्ट के सरबराह को जिस तरह से पकड़ा गया, इसको आप किस नज़र से देखते हैं? ये क्या एक फतह आप समझ लीजिए बदउनवानी के खिलाफ है या कुछ और?
देखिए, बात ये है कि ये जब स्टोरी आई थी तो वो स्टोरी तो सिर्फ मतलब ऐसी थी कि एक दो दिन से तो उसके बारे में जब तहकीकात कर रहे थे डेक्लन वॉल्श, तो वो और लोगों से भी पूछ रहे थे, तो कुछ लोगों से जिनसे पाकिस्तान में पूछ रहे थे वो कह रहे हैं कि साहब हमसे भी पूछा था, हमसे भी। तो इसका मतलब कि उस खबर जो है जिसके बारे में स्टोरी की इन्वेस्टिगेशन हो रही होती है, जब हम भी इन्वेस्टिगेशन रिपोर्टिंग करते थे तो हम ये जानते थे कि उस आदमी को कहीं भी हम जाते थे तो पता चल जाता था कि साहब आपके बारे में ये लोग पूछ रहे हैं। तो ये नहीं हो सकता कि एग्जैक्ट के लोगों को ये पता ना हो कि उनके बारे में लोग पूछ रहे हैं। और ये बात उसने जो अभी वजाहत जो है उन्होंने जो बोल के लिए हायर हुए थे उन्होंने खुद बताया अपने एक मजमून में कि हमें डेक्लन वॉल्श ने कांटेक्ट किया, क्योंकि वजाहत जो है वो NBC के भी रिपोर्टर हैं पाकिस्तान में, तो उनको कांटेक्ट किया और उनसे बात की। अब उसके बाद इन्होंने जाकर जब उनको बताया जो ओनर्स को, तो उन्होंने कहा ठीक है कोई बात नहीं, केस कर लेंगे हम उनके ऊपर अगर करेंगे। अच्छा, ये एक ऐसी दिलचस्प सूरत हाल है कि जिसमें जो है आप हर चीज पर कहें केस कर लेंगे तो वहाँ जरा कुछ गड़बड़ नजर आती है, क्योंकि अगर आपकी अपनी रेपुटेशन का सवाल होता है, आप इंटरनेशनल कंपनी होती हैं, तो कोई और लेजिटिमेट कंपनी जो है ना बहुत जल्दी घबरा जाती है। मतलब हमने बहुत बड़ी बड़ी कंपनियों को देखा कि बहुत छोटी सी बात पे भी, क्योंकि वो समझते हैं कि उनका इंटरनेशनल साथ को खतरा पहुंचेगा, तो वो ये नहीं कहते कि यार ठीक है इनको सॉरी देने दो जो भी कहते हैं हमारे खिलाफ, और फिर चाहे वो इतना मुस्तनद आदमी भी हो कोई बहुत सीरियस जर्नलिस्ट है तो ये हमारे खिलाफ स्टोरी देगा और हम क्या हुआ हम उसको नोटिस भेज देंगे। ऐसा तो मैं इस चीज से एक दफा गुजर चुका हूँ, बहुत ही 70 की दहाई में जब हम सन अखबार के लिए काम करते थे तो सन के मालिक भी कुछ ऐसी किस्म की बात करते थे, वो भी इसी तरह के ब्राइट किड थे, LSC वगैरह के पढ़े हुए, मगर उनसे जो भी बात करते थे हम कहते थे साहब वो KSC का बिल तो दे दें, क्योंकि हम वहाँ काम करते थे बिल भी बंद हो जाती, वो कहे कोई नहीं केस कर देंगे, अरे केस कर देंगे भाई सॉल्व थोड़ी करता, इस किस्म का एटीट्यूड ही होता है ना, ये गलत होता है। दूसरी तरफ ये कि इसके एग्जैक्ट के बारे में इससे पहले भी जब बोल का कहीं दूर दूर तक नामो निशान भी नहीं था, IT इंडस्ट्री के लोग थोड़े से मोहताज रहते थे और वो इनको अपने करीब नहीं आने देते थे, और अगर उनसे कुछ हम पूछते थे कि भाई इतनी बड़ी कंपनी बन रही है और ये साफ नजर आ रही है तो उनके लोग गाड़ियां, तो वो बस दांतों तले जुबान दबा लेते थे, बताते नहीं थे कुछ। तो ये तो पहले भी मतलब बोल का तो चलिए ये है ना कि आप कहते हैं कि मीडिया की राइवलरीज है जो है भी, जिसमें बात सही भी है
जी जी,
क्योंकि लाजमी है। अब उन्होंने बहुत अट्रैक्टिव पैकेजेस ऑफर किए, जो हमारे दोस्त वहां गए उनके नजदीक वाकई एक गेम चेंजर था इन द वर्ल्ड ऑफ मीडिया के अच्छे पैकेज और पैकेजेस, और फिर उसके साथ साथ इंश्योरेंस और पता नहीं क्या क्या उन्होंने उनको कहा कि वो लगता था कि एक अच्छी कुछ हालात बन जाएंगे, क्योंकि इलेक्ट्रॉनिक मीडिया की दुनिया में पाकिस्तान में जैसे आप जानती हैं हालात कोई अच्छे नहीं है, बहुत सी जगहों पर तो तनख्वाह टाइम पे नहीं मिलती, देख एक दो दो महीने देर पे मिलती है, और कोई सिक्योरिटी ऑफ जॉब नहीं है, इधर से आए उधर से निकाल दिए, 100-100 आदमी एक दिन में निकाले जाते हैं। तो अब हमारा मसला जो है, मैं जो इस पर ज्यादा परेशान हूँ वो ये है कि देखिए बोल की पेरेंट कंपनी है एग्जैक्ट, और पैसे का सोर्स तो वही है ना, जहाँ से पैसा आ रहा है। अब इतनी हैवी सैलरी पे 2000 आदमी रख लिए, मुझे इस पर हैरत हो रही है कि 2000 आदमी की इतनी क्या जरूरत थी, 2000 आदमी रख लिए और उनको कहाँ से तनख्वाह देंगे।
बिल्कुल बिल्कुल, आप सही कह रहे हैं, आप भी जानते हैं कि एक लंबी इन्वेस्टिगेशन के बाद ये सब कुछ किया गया है। हम अमेरिका भी चलेंगे, जहाँ से हमारे साथ इस वक्त पाक अमेरिका डेमोक्रेसी डायलॉग के कन्वीनर डॉक्टर ताहिर रोहिल हैं, उसके अलावा हमारे साथ बोल के ब्यूरो चीफ एजाज ख़ान हैं, और क्योंकि बोल का ज़्यादा जिक्र किया सीनियर सहाफ़ी और तज़्ज़ियाकार बाबर अयाज ने, तो हम एजाज ख़ान को भी मौका देंगे कि वो इस सिलसिले में कुछ बात करें। लेकिन आप लोग जो ये शो सुन रहे हैं इसमें मुफ्त कॉल करके शरीक हो सकते हैं, हमारे कॉल करने का नंबर है 0800-777-89-0800-777-89। इस वक्त एक मुख्तसर ID ब्रेक लेते हैं। जी, आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से जहां रंग देख रहे हैं और सुन रहे हैं, और हम बात कर रहे हैं एग्जैक्ट सॉफ्टवेयर कंपनी के सरबरा शोएब अहमद शेख को जाली डिग्रियां फरोख्त करने के इल्ज़ाम में गिरफ्तार होने के बारे में। जैसे कि आप जानते हैं कि ये सब कुछ जब हुआ, जब न्यूयॉर्क टाइम्स की एक तफ्तीशी रिपोर्ट आई जो कि डेक्लिन वॉल्श ने लिखी थी। इस वक्त हम US आते हैं और हमारे साथ पाक अमेरिका डेमोक्रेसी डायलॉग के कन्वीनर डॉक्टर ताहिर रोहेल हैं। डॉक्टर ताहिर, आपको खुशामदीद।
जी, बहुत शुक्रिया।
तो आप बताइए कि अमेरिका का ये आर्टिकल लिखना और न्यूयॉर्क टाइम्स का इस पर बार बार लिखना, आपने देखा ये तफ्तीशी रिपोर्ट आई फिर एडिटोरियल आया, अमेरिका ने क्यों इतना इस पर जो है जोर दिया है? खासतौर पे स्टेट डिपार्टमेंट ने भी अपने आप को इस मामले से अलहदा कर दिया, लेकिन हमें मालूम है कि अमेरिका भी एग्जैक्ट के मामले को बहुत दिलचस्पी से देख रहा है, इसकी क्या वजह आप समझते हैं?
ये जनाब बहुत बड़ा स्कैम है, जाली डिग्रियों का कारोबार जो है वो तो बहुत पुराने जमाने से चलता आ रहा है, लोग अपने आप को आलम फाजल और इस तरह का जाहिर करने के लिए पुराने वक्तों में झूठ बोला करते थे, फिर जाली डिग्रियों का कारोबार शुरू हो गया। अमेरिका में बताते खुद ये एक जो है झंझट के तौर पे मसला रहता है, और जहाँ कहीं भी आप नौकरी के लिए जाएं तो आपकी डिग्री जो है वो उसकी तस्दीक होती है, यहाँ तक कि 2008 में ये न्यूयॉर्क टाइम्स के आर्टिकल के अंदर है کہ یو ایس فیڈرل گورنمنٹ کے 350 امپلائیز ایسے تھے جن کے پاس ایک طرح سے جعلی ڈگریاں تھیں. اس کے علاوہ ڈرو جانسن کا انہوں نے ذکر کیا ہے مسٹر واش صاحب نے, کہ ڈرو جانسن جو ہے وہ 2013 میں اولمپک سوئمنگ ٹیم کے کوچ تھے, ان کی روشیل یونیورسٹی سے جو انہوں نے ڈگری دی تھی اپنے جاب کے لیے وہ جعلی نکلی. اس کے علاوہ آپ دیکھیں کہ اس سے جو اور متاثر لوگ ہیں اس میں ایک فیمس کیس انہوں نے الزبتھ لابر کا بھی ذکر کیا ہے. امریکہ میں بہت سارے لوگ جو ہیں وہ اپنے بچوں کو گھر پہ تعلیم دیتے ہیں, ہوم اسکولنگ اسے کہتے ہیں, کہ بچے جو ہیں وہ خراب نہ ہو, اخلاقی طور پہ ان کی اچھی تربیت ہو, اور کئی دفعہ اسکول بہت دور ہوتے ہیں. تو یہ ایک ایسی عورت تھیں جنہوں نے ہوم اسکولنگ لی تھی اور ان کے پاس کوئی ڈپلوما نہیں تھا, تو انہوں نے امریکہ سے کہیں سے کوئی ڈپلوما لیا $350 کا, تو وہ بعد میں جب وہ جاب کے لیے لے کے گئیں تو وہ جعلی نکلا. تو کرتے کرتے بات جو ہے وہ ان تک پہنچی, ایگزیکٹ تک پہنچی, تو اس میں پھر وہ لاسوٹ وغیرہ بھی ہوا. تو اور بھی امریکہ میں 2-3 کمپنیوں نے ان کو ایگزیکٹ کو یہ کہا تھا کہ ان کے جو نام انہوں نے دیے ہیں وہ سب جعلی ہیں, اور ان کا
جی جی ڈاکٹر طاہر غالباً یہاں امریکہ سے کچھ لوگوں نے مل کر, ہزاروں لوگوں نے بلکہ مل کر کوئی لا سوٹ بھی فائل کیا تھا ایگزیکٹ کے خلاف, اور غالباً ہمیں جو اطلاعات ملی ہیں وہ یہ کہ کوئی $22 million کا ایک سوٹ ہے جو اس وقت ایگزیکٹ کے خلاف ہے. یہی سوال میں کرنا چاہوں گی بابر ایاز سے. بابر ایاز آپ بتائیے کہ آپ کیا دیکھتے ہیں, کہ کیونکہ اس وقت بہت سارے ایشوز اٹھائے گئے ہیں شعیب احمد شیخ کے خلاف, اور ایک ہے منی لانڈرنگ کا جو معاملہ, آپ کے خیال میں یہ جو اس وقت کیسز ہیں ان کا دائرہ کہاں تک پہنچے گا اور کن کن افراد کو اس میں کھینچا جائے گا؟
لیکن پہلے تو میں ایک بات کرتا چاہوں, ابھی آپ نے بی سی سی آئی کا بھی فیصلہ کیا تھا
جی,
تو جب بی سی سی آئی کا منی لانڈرنگ کا کیس ہوا تھا جو اس کے 15 سے 1 سال پہلے تھا, جو کولمبیا کے آپریشن, تو $32 million کا تھے
جی. بابر ایاز آپ کی آواز صاف نہیں آ رہی ہے, ہم آپ کو دوبارہ کال کرتے ہیں, لیکن ہم بول کے بیورو چیف اعجاز خان کی طرف آتے ہیں. اعجاز خان آپ بتائیے, آپ پر امید ہیں کہ بول شروع ہو سکے گا, اب جب آپ سمجھتے ہیں کہ انکوائری کا دائرہ بڑھتا جا رہا ہے تو یہ امیدیں آپ میں ابھی تک قائم ہیں؟
یقیناً جو جرنلسٹ کمیونٹی ہے, بول سے وابستہ افراد ہیں, بول کی مینجمنٹ ایک طرح رکھی ہے, وہ کام کر رہی ہے, وہ چینل کو ٹیسٹ ٹرانسمیشن کے فیز سے گزار رہی ہے, اور فرسٹ رمضان کو 18 تاریخ کو جو ہے یہ چینل فل فلیج آن ایئر جائے گا. جرنلسٹ کمیونٹی کی یہ کمٹمنٹ ہے, یہ کوشش ہے, بلکہ ہمارے ساتھ جو باہر کے جرنلسٹ ہیں, دوسرے چینلز کے جرنلسٹ ہیں, ان سب کی یہ خواہش ہے, وہ ہمارے ساتھ مظاہروں میں شریک ہو رہے ہیں کہ بول کو ہر صورت میں آنا چاہیے. اور ہم یہ نہیں سمجھتے کہ اگر کوئی ایگزیکٹ کے خلاف کوئی انویسٹیگیشن ہو رہی ہے تو ایگزیکٹ کے مالکان یہ کہتے ہیں کہ وہ ہر انویسٹیگیشن کے لیے, ہر سوال کے جواب دینے کے لیے تیار ہیں. تو وہ جہاں تک میں بول کے نمائندے کی حیثیت سے یہ بات کہہ سکتا ہوں کہ ہم جرنلسٹ کمیونٹی کا یہ پلیج ہے, یہ ہم واف کرتے ہیں کہ ہم کوشش ہوگی کہ یہ چینل جرنلسٹ کی سروائیول کے لیے آنا چاہیے. یہ چینل خدا نہ خاصہ اگر کسی طرح اس میں کوئی رکاوٹ کھڑی کی گئی اس کے راستے میں, تو اس سے منسلک جو 2200-2500 جرنلسٹ ہیں ان کی فیملیز, وہ سب متاثر, ہزاروں لوگ متاثر ہو جائیں گے اس چینل سے. تو اس میں یہ ہر اس ٹائم پاکستان میں ہر جرنلسٹ یہ ریلائز کر چکا ہے کہ بول کو ہر صورت میں آنا چاہیے. تو اس کے لیے جو ہے جو ہماری جو لیڈرشپ ہے, جو بول میں ہماری سینئر مینجمنٹ ہے, وہ سب اسی میں کام کر رہے ہیں, اور ہم سب کا یہ پختہ عزم ہے کہ بول کو ہر صورت میں لائیں گے
جی. اور ظاہر ہے کہ جو صحافی برادری ہے وہ بھی پریشان ہے اس سلسلے میں, لیکن کیونکہ یہ معاملہ جو ہے اب بول سے آگے نکل گیا ہے, لہٰذا بابر ایاز جو سینئر صحافی اور سیاسی تجزیہ کار ہیں ان کو دوبارہ لیتے ہیں. بابر ایاز, آپ بھی جانتے ہیں کہ معاملات جو ہیں وہ اب کیونکہ آگے بڑھ گئے ہیں, کہا جاتا ہے کہ کالے دھن کو سفید کرنے کے لیے یہ ایگزیکٹ کی اسکیم چلائی گئی, اور ہم نے بھی سنا ہے کہ بہت سارے افراد ہیں پاکستان کے اندر جو کہ اپنا کالا دھن دبئی وغیرہ شفٹ کرتے ہیں. آپ کیا دیکھتے ہیں کہ یہ بول کا سکینڈل جو ہے اس کی تاریں کہاں کہاں سے جا کے ملیں گی؟
دیکھیے جہاں تک منی لانڈرنگ کا سوال ہے تو میں سمجھتا ہوں کہ بول جو تو نہیں کہہ سکتے بٹ ایگزیکٹ جو ہے وہ بہت تھوڑا منی لانڈرنگ کی بات بنتی ہوگی اس کے اوپر, مگر جو اصل چیز ہے نا وہ جہاں تک منی لانڈرنگ کا ہے تو پاکستان سے منی لانڈرنگ تو بہت بڑے اسکیل پہ ہوتی ہے جس کا کوئی حجم جو ہے وہ تقریباً ایٹ لیسٹ اتنا ہی ہوگا جتنا کہ پاکستان سے ریمیٹنسز اندر آتی ہے اتنی بار کسی نہ کسی فارم میں ہوتی ہے, تو وہ تو ایک الگ چیز ہے. اس سلسلے میں جو یہ کیس ہے اس میں ابھی جو بات ہو رہی ہے, جیسے میں پہلے کہہ رہا تھا کہ صاحب انہوں نے کچھ $300-400 million کی جو ہے جعلی ڈگریاں بیچ دی, اور دنیا میں جو جعلی ڈگریاں بکتی ہیں اس کی بھی مارکیٹ کوئی سمتھنگ لائک $10-15 billion کی ہے, تو اس میں یہ ایک جسٹ قطرہ ہے اور یہ پکڑے گئے جیسے ہمارے بی سی سی آئی کے لوگ پکڑے گئے تھے, ان کا بھی چھوٹا سا حصہ تھا اس کے اندر, تو یہ تو بہت بڑا ہے. اور امریکہ سے تو جگہ ہے جہاں سے بہت پہلے پاکستان کے بڑے بڑے سینئر سروینٹ, سول سروینٹس, ایک دو بڑے میجر اینکرز, ایک دو بڑے سیاستدان جو ڈاکٹریٹ کے لیے ڈگری لے کے گھومتے, ان سے پوچھو تو وہ وہیں کی ہیں ان کی, ایسے ایک کمرے والی یونیورسٹیز کی. تو یہ دھندا بہت بڑا ہے جعلی ڈگریوں کا, اس میں لازمی ہے ایگزیکٹ کا بھی ایک رول تھا اور اس کو جو اس کی سزا ملے گی, مگر مجھے تو صرف فکر اپنے صحافی ساتھیوں کی ہے.
جی بالکل,
میں سمجھتا ہوں کہ جو بول میں کام کر رہے تھے تم کو اتنی تنخواہیں تو شاید نہ دے کوئی, مگر اس کو کسی طرح سے کوئی سیلویج جب بھی ہوگا, مگر وہ لیگل پروسیس ایسا ہے کہ اس میں بہت ٹائم لگ جائے گا.
جی جی,
یہ ایک دم نہیں ہوگا کہ کسی کو اٹھا کر گورنمنٹ کہے کہ اچھا بھائی فلاں بزنس مین کو ہم دے دیتے ہیں کہ آپ اس میں پیسہ لگائیے اور آپ یہ چینل لانچ کر دیں, تو اس کا کوئی نہ کوئی تو والی وارث کرنا بنانا پڑے گا نا جس کے پاس پیسے بھی ہوں. تو ابھی تو آپریشن میں نہیں آیا تھا, تو آپریشن میں آئے گا جب اور پیسے بڑھ جائیں گے نا اس کا خرچہ, تو اس کی اٹس اے بگ تھنگ جو ہمارے صحافی ساتھی ہیں وہاں ان کے لیے بھی ضروری ہے کہ وہ اس کی بیلنس شیٹ دیکھیں, اس کا فیوچر پلان دیکھیں کہ بھائی کتنا انکم ان کا امکان تھا, کتنا خرچے کا تھا, کہاں سے پیسے آئیں فیوچر میں, ابھی جو بول بنا تھا اس کا کتنا پیڈ اپ کیپیٹل ہے, وہ پیسہ کہاں ہے, اس پہ کتنے پیسے لیوریج ہو سکتے, بہت سی چیزیں ہوں گی. اور پھر اس کے بعد لازمی ہے اگر وہ اتنے بڑے ایسٹ ہیں لوگوں کے نام پہ ہوں گے شعیب وغیرہ کے, ان کو کیسے چینج ہوں گے, وہ تو جب کیس ان کے اوپر ثابت ہوگا تبھی تو حکومت ان سے ایسٹ ان کے چھین سکے گی.
جی جی,
کہ لیکوڈیشن میں جائیں گے.
جی بالکل, آپ نے آپ نے آپ نے ایک بہت اہم,
ہمارے ساتھی بہت نقصان میں رہیں گے.
جی جی,
اور ان کو بہت عرصے تک بیچاروں کو شاید تنخواہ نہ ملے, کیا ہو, تو پریشانی کی بات تو ہے میرے ساتھ.
آپ نے ایک بڑی اہم بات اٹھائی اور میں یہ چاہوں گی کہ ڈاکٹر طاہر روہیل اس پر کامنٹ کریں. ڈاکٹر طاہر, آپ نے بھی سنا کہ یہ جو جعلی ڈگریوں کا جو معاملہ ہے, ایگزیکٹ نے تو صرف اس کا ایک چھوٹا سا حصہ کلیم کیا تھا, باقی یہ ریکٹ تو پوری دنیا میں پھیلا ہوا ہے. یہاں کانگریس اس کے متعلق کیا سوچ رہی ہے کہ جسے کہتے ہیں اوور سائٹ کرنے کے لیے کیا کوئی نئے قوانین بنائے جائیں, کیا کیا جائے تاکہ بین الاقوامی سطح پر اس کے خلاف کوئی ایکشن لیا جائے؟
اس میں جہاں تک کرمینالٹی انوالوڈ ہے اور یو ایس گورنمنٹ اور اس کی اوور سائٹ اس حد تک موجود ہے, اس میں قوانین پہلے سے موجود ہیں اور قوانین جو ہیں وہ ان کا زور جو ہے زیادہ وہ منی لانڈرنگ کی اس سائٹ کے اوپر ہے. یہ کیوبا اور اس طرح کے جو نارتھ امریکہ میں یہ بزنس جو ہے وہ کافی ہے, اسی طرح جو لیتویا اور سائپرس اور اس طرح کے جو کنٹریز ہیں جہاں پہ قوانین کم ہے یا جہاں قانون کی گرفت کسی حد تک کم ہے, ان کے تانے بانے وہاں تک جاتے ہیں. تو یو ایس گورنمنٹ کی جو ریچ ہے وہ کافی حد تک لمیٹڈ ہے, کیونکہ اس میں مثلاً یہ جو ایسٹرن یورپ کے جو علاقے ہیں وہاں پہ ان کی ریچ ٹیکنالوجیکلی اور ایف بی آئی کی ایجنٹس کا جانا اور یہ ساری چیزیں جو ہیں وہ بہت مشکل سے ہوتی ہیں, اور یہاں پہ جو کرائم ہے اس کی نوعیت مالیاتی زیادہ ہے, بینکوں پہ وہ زیادہ حملے کرتے ہیں, سٹی بینک سے انہوں نے کوئی $250 million جو ہے وہ چرا لیا تھا, تو اس طرح سے لا انفورسمنٹ کی اور قانون بنانے والوں کی زیادہ جو ہے وہ خواہش یہی ہے کہ اس میں جو جرم کا پیشہ ہے, اس میں جو تشدد پسندی اور اس طرح کی جو امریکن سیکیورٹی کے جو اس سے جو نقصانات کے خطرات ہیں ان کو جو ہے وہ ڈیل کیا جائے, اور جعلی ڈگریاں جو ہیں وہ اسی کرائم باسکٹ میں آتی ہیں, اسی ٹوکری میں آتی ہیں, لیکن ان کے اوپر اتنا زیادہ ایمفیسس نہیں ہے.
اور شاید یہ ایمفیسس اب تبدیل ہو جائے, کیونکہ جو ہم نے پڑھا ہے یہاں پر وہ یہ ہے کہ ایگزیکٹ کے اس سکینڈل کے بعد نیو یارک ٹائمز نے کہا ہے سرکار کو کہ اب اس کی طرف زیادہ توجہ دیں. لیکن اس سیگمنٹ کو یہاں ختم کرتے ہیں. ہمارے ساتھ ہے پاک امریکہ ڈیموکریسی ڈائیلاگ کے کنوینر ڈاکٹر طاہر روہیل, ان کے ساتھ ہے سینئر صحافی اور سیاسی تجزیہ کار بابر ایاز, اور بول کے بیورو چیف اعجاز خان. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک آئی ڈی بریک لیتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
جی, آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ اس وقت پاکستان اور بھارت کے درمیان کشیدگی ہے, اور الفاظ کی جنگ جو ہے وہ اور زیادہ شدید ہو گئی ہے. ہم آپ کو اس حوالے سے جو بالکل تازہ ایک رپورٹ ہے, یعنی کہ بھارت کے دفاع کے جو وزیر ہے منوہر پاریکا, ان کے حوالے سے ایک رپورٹ سناتے ہیں, کیونکہ انہوں نے یہ کہا ہے کہ جو دہشت گردی ہوتی ہے اس کا مقابلہ دہشت گردوں کو ہی کرنا چاہیے. ہم بات کریں گے بھارت سے ایک سیاسی تجزیہ کار منیش کمار سے, جو کہ اس وقت بتایا جا رہا ہے اسکائپ کے ذریعے ہمارے ساتھ لائن پر ہیں. اور پاکستان سے ہوں گے امتیاز عالم, جو ساؤتھ ایشیا فری میڈیا ایسوسی ایشن کے سیکرٹری جنرل ہیں. ابھی ٹیم جمع ہوتی ہے, لیکن آئیے اس حوالے سے آپ لوگوں کو ایک چھوٹی سی رپورٹ سناتے ہیں. پیش کر رہے ہیں محمد اشتیاق.
پاکستان کے ایوان بالا یعنی سینٹ کی قائمہ کمیٹی برائے دفاع نے بھارت کے وزیر دفاع منوہر پاریکر کے اس بیان پر شدید تشویش کا اظہار کیا ہے, جس میں انہوں نے کہا تھا کہ دہشت گردی کا مقابلہ کرنے کے لیے بھارت دہشت گردی کا استعمال کرے گا. کمیٹی کے سربراہ مشاہد حسین نے وائس آف امریکہ سے گفتگو میں کہا کہ کمیٹی نے اس سلسلے میں متفقہ قرارداد منظور کی ہے. انہوں نے کہا کہ بھارت کے وزیر دفاع کا یہ بیان بظاہر ان کی حکومت کی پالیسی کی غمازی کرتا ہے.
ہم نے آج ہی متفقہ قرارداد پاس کی اپنے اجلاس میں جو سینٹ کی دفاعی کمیٹی کا تھا, اور اس ریزولوشن میں ہم نے کہا ہے کہ یہ جو جارحانہ اور غیر ذمہ دارانہ بیان ہندوستان کے ڈیفنس منسٹر نے دیا ہے, اس سے تو ایک قسم کی کنفیشن ہے, اور ایک قسم کا انہوں نے تائید کی ہے, ایڈمیشن کی ہے کہ ہندوستان دہشت گردی کو اپنی ریاست کی پالیسی کا حصہ سمجھتا ہے. تو یہ ایک بیان جو ہے اس کے بڑے خطرات ہیں امن اور سلامتی کے لیے خطے میں, اور خاص طور پہ ہندوستان کے جو ہیں ہمسایوں کے ساتھ.
سینٹ کی دفاعی کمیٹی کے چیئرمین مشاہد حسین نے کہا کہ قرارداد میں حکومت سے یہ کہا گیا ہے کہ اس مسئلے کو اقوام متحدہ سمیت دیگر متعلقہ فورمز پر بھی اٹھایا جائے.
ہم نے حکومت پاکستان سے کہا ہے کہ اس مسئلے کو اٹھایا جائے اقوام متحدہ کی سیکیورٹی کاؤنسل میں, یورپین یونین میں, اور او آئی سی میں بھی, کیونکہ یہ جو ہندوستان کا جو ذہن ہے, ہندوستان کا جو سوچ ہے, ہندوستان کی پالیسی ہے, جس کا کافی ڈیفنس منسٹر نے کی ہے اور جس کی ابھی تک تردید نہیں آئی, تو یہ ایک امن کے لیے خطرہ ہے, سلامتی کے لیے خطرہ ہے, اور ہندوستان اور پاکستان کے اچھے تعلقات کے لیے خطرہ ہے.
بھارتی وزیر دفاع نے کہا تھا کہ کانٹے سے کانٹا نکالنا چاہیے, اور ان کا ملک ممبئی میں ہوئے دہشت گرد حملے جیسے واقعے سے بچنے کے لیے انتہائی اقدامات کرے گا. واضح رہے کہ پاکستان کے وزیر اعظم نواز شریف کے مشیر برائے امور خارجہ اور قومی سلامتی سرتاج عزیز بھی بھارت کے وزیر دفاع کے بیان پر تشویش کا اظہار کرتے ہوئے یہ کہہ چکے ہیں کہ دہشت گردی ایک مشترکہ دشمن ہے, اور یہ دونوں ملکوں کے لیے ضروری ہے کہ وہ اس مسئلے سے نمٹنے کے لیے مل کر کوششیں کریں. پاکستان کی سینٹ کی دفاعی کمیٹی کے حالیہ بیان پر بھارت کی طرف سے کوئی رد عمل سامنے نہیں آیا ہے. محمد اشتیاق, وائس آف امریکہ, اسلام آباد.
جی, اور ڈاکٹر منیش کمار کی طرف آتے ہیں, جو کہ اسکائپ کے ذریعے اس پروگرام میں شامل ہیں. اور ڈاکٹر منیش, آپ کو خوش آمدید. जी आपको हम देख भी सकते हैं। और ये बताइए, ये जो भारत के वजीर दिफा ने जो बयान दिया है, पाकिस्तान में लोग उसको समझने की कोशिश कर रहे हैं कि उनका मतलब क्या है। जी अच्छा, डॉक्टर मनीष की आवाज नहीं आ रही है। गालिबन इस वक्त हमारे साथ इम्तियाज आलम हैं, जो साउथ एशिया फ्री मीडिया एसोसिएशन के सेक्रेटरी जनरल हैं। इम्तियाज आलम, आपको खुशामदे। जी बताया जा रहा था कि हमारे साथ इम्तियाज आलम हैं।
बोल रहा हूँ।
जी जी जी, तो आप बताएं, इस वक्त तो हम देख रहे हैं कि सख्त जो है अल्फाज की एक जंग छिड़ी हुई है पाकिस्तान और भारत के दरमियान। आज भी जो बयान आया है भारत की तरफ से, इसकी सख्त लफ्जों में सेनेट ने तर्दीद की है और इसको कंडेम किया है पाकिस्तान की सेनेट ने। आप बताइए, आप क्या देखते हैं, ये कशीदगी क्यों कर इस कदर शदीद हो गई है?
मेरा ख्याल है कि ये अभी तक ये लोग बातचीत कहाँ से शुरू की जाए इस बारे में बिल्कुल क्लियर नहीं है। मोदी हुकूमत भी लगता है कि बातचीत के मूड में नहीं है, और इधर भी लगता है नहीं है। और हमारी आदत है हिंदुस्तान पाकिस्तान में कि फिर हम बदलिहाजी काफी करते हैं और बयानों में काफी इस तरह की बातें कर जाते हैं। और खालिबन ये डोमेस्टिक कॉन्स्टिट्यूंसी जो है, मकामी तो जो हल्के इंतखाब हैं या जज्बात हैं, उन्हें जिंदा रखा जाता है मुखासमत के जज्बात। और मैं समझता हूँ कि ये जो वजीर दिफा का बयान था, ये बड़ा खौफनाक बयान था। और इस पे पाकिस्तान में पहले ही एक काफी इल्जाम लग रहा है भारत पे कि वो रॉ इस्तेमाल कर रहा है। रॉ जो है वो तालिबान के पीछे भी है, और रॉ बलूचिस्तान में जो चल रही है तहरीक परस्ती की या लहदगी की, उसमें भी रॉ का हाथ है। तो इधर से भी काफी इल्जाम आ रहे हैं। ये जो वजीर दिफा का बयान आया है वो एक तरह से शहादत सी मिल गई है यहाँ पे, तो यहाँ भी रद्द अमल काफी सख्त पैदा हो रहा है। ये इस तरह की बेमानी किस्म की लफ्जी जंग हम पाकिस्तान और हिंदुस्तान में बार बार देख चुके हैं। अच्छा। तो नजरिया नहीं निकलेगा, अलबत्ता इससे फिजा खराब होगी और इससे यकीन ऐसी कुतों को मदद मिलेगी जो दहशत गर्दी में यकीन रखती है या जो वायलेंस में यकीन रखती है।
जी ये बताइए कि हमने देखा कि जब फौजी हुकूमतें आती हैं, मिसाल के तौर पे जब जनरल मुशर्रफ का दौर था, तो बहुत ही अजीब सी बात है कि उस वक्त ताल्लुकात निस्बतन बेहतर थे भारत के साथ। अब जब कि दोनों मुल्कों में, भारत और पाकिस्तान में, जमहूरी हुकूमतें हैं, तो उसके बावजूद या कह लीजिए शायद उसकी वजह से ये हालात इतने कशीदा हो गए हैं, आप इसको किस तरह देखते हैं?
ये एक पाकिस्तान हिंदुस्तान का मामला रहा है कि हिंदुस्तान की हुकूमत गालिबन फौजी हुक्मरानों के साथ ज्यादा अपने आप को आसान ईस्ट महसूस करती है, उनके लिए आसानी होती है बात करने में कि शायद वो मरकज के एक ताकत से बात कर रहे हैं। लिहाजा आप देखेंगी कि मुशर्रफ के दरमियान और वाजपेयी के दरमियान काफी बातचीत का सिलसिला आगे बढ़ा, मुशर्रफ और मनमोहन सिंह के दरमियान बातचीत का सिलसिला आगे बढ़ा, और यहाँ तक वो आके भी कश्मीर में कई पर मायदा हो गया था जिसका कि ऐलान करना बाकी था। और मनमोहन सिंह पता लगा कि उनके पास इख्तियार नहीं था और वो नाम के वजीर आजम थे और उनके वजीर उन्हें जवाब भी नहीं देते थे, रिपोर्ट भी नहीं करते थे। तो लगता ये है कि लेकिन जब सियासी हुकूमतें कोशिश करती हैं तो फौज एक सख्त कदम लेती है और वो कर नहीं पाती, जिस तरह पिछली पीपल्स पार्टी की हुकूमत भी ये हुआ और अब नवाज शरीफ भी एक एजेंडा लेकर आए थे अब भारत के साथ अमन का। खासकर पाकिस्तान में सियासी कुर्ते ज्यादा चाहती हैं हिंदुस्तान की नस्बत हिंदुस्तान से मामला तय करने की बात।
जी जी,
अभी आप देखते हैं कि
इम्तियाज आलम हमारे साथ सिर्फ दो मिनट रहे। जी जी, इसलिए कि इस पर हम डॉक्टर मनीष कुमार को सुनना चाहते हैं, उनकी लाइन ड्रॉप हो गई थी। डॉक्टर मनीष कुमार, ये बताइए कि ये जो भारत के वजीर दिफा हैं, उनके बयान को आप किस तरह देखते हैं? जाहिर है आप सरकार की तो नुमाइंदगी नहीं करते, लेकिन आपका क्या ख्याल है इस मौके पे ये बयान का आना क्या समझ में आता है?
देखिए ये बयान जिस टेलीविजन कार्यक्रम में दिया गया और उस जगह पे मैं भी मौजूद था और ये जो जवाब जो दिया गया एक सवाल के ऊपर दिया गया था और मैं आपको बता दूं कि इसको लेकर के जिस तरह से पाकिस्तान में जो उसके रिएक्शन आ रहे हैं ये अनकॉल्ड फॉर है. 1990 के तहत आज से 20-25 साल पहले से ही जब से हिजबुल मुजाहिदीन का ये आतंकी घटनाएं जब कश्मीर में हो रही थी उस समय से ही हिंदुस्तान की ये पॉलिसी रही है कि जो टेररिस्ट जो सरेंडर्ड टेररिस्ट हैं उनका इस्तेमाल एंटी टेररिस्ट स्क्वाड के तहत किया जाता रहा है हिंदुस्तान के अंदर में. ये कोई नई बात नहीं है.
अच्छा.
और इसको जो है इखवानीज कहते हैं. अगर आप गूगल पे जाएंगे और इखवानीज इन कश्मीर आप टाइप करेंगे तो आपको वो सारी चीजें जो है पूरा उसका इतिहास मिल जाएगा. और बहुत ये डिसीजन जो है जो 1990 से चला वो काफी दिनों तक चला और काफी मैंने मनमोहन सिंह की सरकार के बहुत सारे समय तक ये चलता रहा. फिर इस तरह की चीजों को एक हॉल्ट कर दिया गया उसको पीछे डाल दिया गया. बकायदा ओपन पॉलिसी भारत सरकार की रही है. बकायदा जो टेररिस्ट होते थे वो लोगों के सामने आकर के वो सरेंडर करते थे उनकी यूनिट बनती थी वो बकायदा वो काउंटर टेररिस्ट एक्टिविटीज में वो बकायदा हिस्सा लेते थे उनको ट्रेनिंग दी जाती थी. तो ये कोई नई बात नहीं है जिसे लेकर के इतना पाकिस्तान के अंदर में डिफेंस मिनिस्ट्री हो या फिर फॉरेन मिनिस्ट्री की तरफ से जिस तरह के बयान आ रहे हैं ये कोई नई बात नहीं है.
जी 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 इम्तियाज आलम जाने से पहले अगर आप जवाबन कुछ कहना चाहें.
देखिए ये जो बात तशरीह कर रहे हैं मुझे अफसोस हुआ है इनकी तशरीह का ये जान उससे कतई मुख्तलिफ है कि कश्मीर में जो लोग जिन्होंने सरेंडर किया वो लोग बन गए. ये बयान की ज्यादा सियाको सवाल ज्यादा वसी था. सवाल के जवाब में कहा या जवाब के सवाल में कहा उससे फर्क नहीं पड़ता कितने उन्होंने लफ्ज नहीं डाले. लेकिन इसका जाहिर है कि पाकिस्तान में इसने काफी इस बात को भड़काया है और मैं समझता हूँ कि ये नामुनासिब बयान था. और इसका मतलब ये नहीं है कि हम पाकिस्तान और भारत में प्रॉक्सी जंग का होना कोई अच्छी बात नहीं है ना खित्ते के लिए और ना पाकिस्तान और हिंदुस्तान के लिए अच्छा है. वो तो प्रॉक्सी वॉर का एक इशारा है क्लियर उस बयान में.
अच्छा.
और अगर ये सबको पता है कि प्रॉक्सी वार हिंदुस्तान पाकिस्तान में चलती रहती है और अभी अफगानिस्तान में भी ये खेला जा रहा है जो कि की सूरत में अच्छा नहीं है ना. पाकिस्तान हिंदुस्तान मिलकर भी अफगानिस्तान की सूरत हाल को नहीं संभाल सकते. पूरी दुनिया नहीं संभाल पा रही तो पाकिस्तान और भारत किस बात की बोली है किस खेत की बोली है. तो मैं ये कहना चाहता हूँ कि ये प्रॉक्सी जंग चल रही है.
अच्छा.
इनके बयान ने इस बात को और एक शह दे दी इस बात को जो बात हो रही थी वो खुल के जबान पे आ गई.
जी जी.
और ये प्रॉक्सी वार की सूरत में अच्छी नहीं है. लोगों को इसके इम्प्लीकेशन का पता नहीं है इसलिए गैर जिम्मेदाराना बयान दिए जाते हैं फिर उनकी तौजीह की जाती है वजाहत की जाती है कि इस सियाको से बाद में आ गया था बात ये नहीं है.
अच्छा बहुत शुक्रिया. ये थे सीनियर सहाफी और सियासी तजियाकार जो सैफमा के सेक्रेटरी जनरल भी हैं इम्तियाज आलम. आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफिज. डॉक्टर मनीष कुमार आप हमारे साथ रहें इसलिए कि हम चाहते हैं कि जो अगला अहम मौजू है इस पर भी आप कुछ बात करें. हमने जो इतलात हमारे पास आई हैं वो ये है कि भारत में इस वक्त एक गर्मी की लहर आई है और गालिबन ये पाकिस्तान में भी किसी हद तक है लेकिन भारत की जो सूरत हाल है वो तश्वीशनाक है. जो खबरें आ रही हैं वो ये कि कोई 1000 के करीब लोग जो हैं इस वक्त गर्मी की वजह से हलाक हो गए हैं. आप बताइए इसमें कुछ नाअहली नजर आती है भारतीय हुकूमत की.
देखिए इसमें तो दो जैसे हिंदुस्तान में ये बिल्कुल सही बात है कि 1000 से ऊपर लोगों की जाने जो है वो जा चुकी है गर्मी के अंदर में. लेकिन ये जाने क्या सरकार के अहलियत की वजह से गई है या मेडिकल फैसिलिटीज के नहीं होने की वजह से गई है या फिर जिस तरीके के जो इस बार जो गर्मी जो पड़ रही है वैसे वैसे जगहों पे गर्मी मतलब जो ये मौसम खराब हुआ है जिन जगहों पे लोग बकायदा इस चीज के लिए रहते थे कि भाई 35 डिग्री से ज्यादा नहीं जाएगा लेकिन उन जगहों पे भी हो रहा है. और ये बिल्कुल सही बात है कि अगर लोग गर्मी से मर रहे हैं तो इसका मतलब है कि कुछ स्ट्रक्चरल प्रॉब्लम्स हैं हिंदुस्तान के रूरल इलाके में। और ये मौतें खास करके जो तेलंगाना का जो इलाका है, जो आंध्र प्रदेश का जो इलाका है, वहां से ज्यादा ये सुनने को आ रहा है। और वाकई उधर वहां पे गर्मी तो एक स्थिति खराब है ही, लेकिन गवर्नमेंट ने कुछ किया नहीं या फिर उस पर ये खबरें यहाँ पे हिंदुस्तान की मीडिया में ये अभी तक नहीं बताया जा रहा कि ये लोग जो है क्यों लोग मर रहे हैं और ये बदइंतजामी की वजह से मर रहे हैं या फिर
आप सही कह रहे हैं, मतलब पाकिस्तान को ज्यादा खुश नहीं होना चाहिए क्योंकि वहां भी स्ट्रक्चरल जो मसले हैं। हम इसी सिलसिले में एक माहौलियाती सेंटर फॉर एनवायरनमेंट एंड डेवलपमेंट के सरबरा नासिर पंवर की तरफ जाते हैं। नासिर पंवर, आप बताइए कि पाकिस्तान में और सदर्न पाकिस्तान सिंध जहां आप हैं, वहां किस तरह के मसाइल हैं, गर्मी की क्या सूरत हाल है और सरकार किस हद तक तैयार नजर आती है कि अगर गर्मी से लोग मर गए तो उसके सिलसिले में कुछ किया जाए।
गर्मी के हवाले से ख़ास तौर पे आप पता है कि जो ख़ास तौर पे सिंध और पंजाब के मैदानी इलाके, वो गर्मी के हवाले से और ख़ास तौर पे अप्रैल और मई महीने जो हैं वो काफ़ी क्रूशल होते हैं। और उस हवाले से पहले जैसे गर्मी के हवाले से सिर्फ सिंध का जैकबाबाद शहर कहा जाता था कि वहाँ 50 डिग्री सेंटीग्रेड तक जाता है टेम्परेचर, लेकिन आजकल सूरत हाल ये है कि तकरीबन तमाम सिंध के अजला, जिसमें नादरन सिंध हो, चाहे वो जैकबाबाद हो, शिकारपुर हो, या सखर हो, या घोटकी हो, या दादू हो और नवाबशाह, ये सारे अजला जो हैं शदीद इस वक्त गर्मी के इसमें घेरे में हैं, अब दबाव में हैं। और वहाँ पर भी काफ़ी जो कैजुअलिटीज़ रिपोर्ट हुई हैं, और क्योंकि 50 डिग्री पहले जैसे मैंने कहा कि सिर्फ जैकबाबाद तक महदूद था, अब वो पूरे सिंध में और जो पंजाब का ख़ासतौर पर सदरन पंजाब जो है, मुल्तान और बाकी जो अजला है वहाँ पे भी जो है गर्मी की शिद्दत पाई जाती है। और मैं समझता हूँ कि इस हवाले से जैसे अक़्वामे मुत्तहदा का जो इंटर गवर्नमेंटल पैनल ऑन क्लाइमेट चेंज है, उनकी भी जो पेशन हुई थी उस हवाले से यही था कि पाकिस्तान में आइंदा आने वाले सालों में जो गर्मी में शिद्दत होगी। और जैसे कि आपको मालूम है कि पाकिस्तान में हमें जो है स्कूलों में या निसाबों में पढ़ाया जाता था कि हमारे यहाँ चार मौसमें होती हैं, लेकिन आजकल आप देखें कि जो विंटर है या ऑटम तकरीबन वो रिड्यूस हो गया है और जो समर है उसका ड्यूरेशन बढ़ गया है।
बिल्कुल सही उस हवाले से। और हम देखेंगे कि इसकी मौसम की जो शिद्दत है इसकी वजह से क्या असरात पड़ते हैं। नासिर पंवर, आप हमारे साथ रहें इस मोड़ पे हम खुदा हाफिज़ कहते हैं भारत से सीनियर सहाफ़ी और सियासी तज़ियाकार डॉक्टर मनीष कुमार को, क्योंकि हम अपने अगले सेगमेंट की तरफ जाते हैं। बहुत शुक्रिया डॉक्टर मनीष, और हमारी तरफ से खुदा हाफिज़। इसके बाद एक आईडी ब्रेक लेते हैं।
What's up, पाकिस्तान? क्या सीन है पाकिस्तान? जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। What's up, पाकिस्तान? क्या सीन है पाकिस्तान? urduvoa.com।
जी, आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम अपने आखिरी मौजू की तरफ जाते हैं। और मौजू ये है कि इस वक्त पाकिस्तान के अंदर तंबाकू नोशी में इजाफा होता जा रहा है, बल्कि कहा जा रहा है कि ख्वातीन भी सिगरेट पी रही हैं। इस सिलसिले में इस वक्त हमारे साथ एक चेस्ट डिजीज़ के स्पेशलिस्ट डॉक्टर नदीम रिजवी हैं, उनका हम मशवरा सुनेंगे। और पहले सेगमेंट से हमारे साथ हैं माहौलियात से ताल्लुक़ रखने वाले नासिर पंवर। आप दोनों हजरात हमारे साथ रहें। हम सबसे पहले तो आपको एक रिपोर्ट सुनाना चाहते हैं और उसके बाद बात करते हैं। ये एक वीडियो रिपोर्ट है जिसमें वार्निंग दी गई है कि तंबाकू नोशी किस हद तक मुज़िर है। आइए सुनते हैं और देखते हैं ये रिपोर्ट।
No single study can answer that question as to why PAD is both so common and increasing in prevalence. But these authors and other research would suggest that it's a combination of a wider exposure to the risk factors that cause artery blockages, like smoking, high blood pressure, diabetes, and cholesterol.
But of all of the risk factors, he says, one stands out.
Without doubt, the most important one is tobacco smoke in all of its forms.
The research shows that peripheral artery disease is expected to continue to rise dramatically, and about 70% of those who have PAD live in low or middle income countries, mainly in Southeast Asia and the Western Pacific regions. Hirsch says the study should be a call to action for public health officials around the world to start education campaigns.
When a disease is this common, the answer is usually prevention, and prevention starts with an awareness of risk.
The key, he says, is to persuade people to give up bad habits. Hirsch says that for a pandemic already affecting 250 million people, local, national, and international health officials have to start getting the word out now. Carol Pearson, VOA News.
جی ہم ڈاکٹر ندیم رضوی کی طرف جاتے ہیں جو کہ سینے کی بیماریوں کے ماہر ہیں اور ڈاکٹر ندیم آپ کو خوش آمدید
شکریہ
تو جو سننے والے ہیں دیکھنے والے ہیں ان کو ذرا بتائیے کہ تمباکو نوشی کن کن بیماریوں کو جنم دیتا ہے کیونکہ ہم بھی جانتے ہیں کہ یہ وبا اس وقت پاکستان کے اندر پھیلتی جا رہی ہے جی
دیکھیے تمباکو نوشی کسی فارم میں بھی کی جائے یا کسی فارم میں بھی تمباکو کا استعمال کیا جائے یہ مضر صحت ہے کہا یہ جاتا ہے تقریباً 20 سے زیادہ ایسی بیماریاں ہیں جو کہ جان لیوا ہیں اور جو کہ محتاجی کا سبب بنتی ہیں تو ساری کی ساری تمباکو نوشی کی وجہ سے ہوتی ہے ایسے تقریباً 8 سے 9 کینسر ہیں جو کہ ڈائریکٹلی ریلیٹڈ ہیں
ڈاکٹر ندیم آپ کی آواز صاف نہیں آ رہی ہے ہم آپ کو دوبارہ کال کرتے ہیں لیکن ناصر پمر کی طرف لوٹتے ہیں ناصر پمر آپ بتائیے آپ ہمارے ساتھ اس وقت اسکائپ کے ذریعے شامل ہیں آپ جانتے ہیں کہ آپ ماحولیاتی ماہر ہیں آپ جانتے ہیں کہ دھوئیں کا جو مسئلہ ہے وہ باہر کا تو ہوتا ہی ہے پاکستان جیسے ملک میں لیکن جب لوگ سگریٹ سموک کرتے ہیں تو دھواں اندر لے جاتے ہیں یہ بتائیے یہ کیوں کر صحت کے لیے اتنا خراب ہے
جی میں سمجھتا ہوں کہ جو ہمارے ہاں جیسے فگرس آئی ہیں کہ پاکستان کا شمار جو ہے دنیا کے 4 ایسے ممالک ہیں جو ٹاپ سموکنگ کنٹریز میں شامل ہیں جس میں ملائیشیا ہے اور ویتنام ہے اور پاکستان بھی ہے اور اس حوالے سے میں سمجھتا ہوں کہ جو ٹرینڈ ہے ہمارے ہاں ایک تو پیرنٹس جو ہیں جو بڑے ہیں ہمارے ان کو بڑا خیال کرنا چاہیے خاص طور پہ اپنے بچوں کے سامنے بھی وہ سموکنگ ہوتی ہے اور ہمارے ہاں قانون سازی بھی ہوئی ہے ماضی میں کہ جو پبلک پلیسز ہیں جس میں خاص طور پہ آفیسز ہوئی یا پبلک ٹرانسپورٹ ہے وہاں پہ تمباکو نوشی منع ہے لیکن وہ اس حوالے سے ہمارے ہاں امپلیمنٹیشن جو ہے وہ نہیں ہے اور ہم دیکھتے ہیں کہ جو تعلیمی ادارے ہیں یا دفاتر ہیں یا جو بھی پبلک ٹرانسپورٹ ہے وہاں پہ لوگ سموکنگ کرتے ہیں اور نہ صرف ایک تو سموکنگ جو لوگ کرتے ہیں وہ تو اس سے جو ہے بالکل ڈائریکٹ متاثر ہوتے ہیں لیکن جو نان سموکرس ہیں جو کہ پیسو سموکرس جن کو کہا جاتا ہے تو ان کی بھی بہت بڑی تعداد ہے اور میں سمجھتا ہوں کہ یہ ایک لحاظ سے ایک سائلنٹ کلر ہے اور نہ صرف اس کے جو سماجی اقتصادی لیکن جو انوائرمنٹل ہیلتھ کے حوالے سے جو بھی بہت بڑے ایشوز ہیں
جی
اور میں نے یہ بھی دیکھا
ناصر پون آپ ہمارے ساتھ رہیں کیونکہ ڈاکٹر ندیم رضوی لوٹ گئے ہیں اور ڈاکٹر ندیم آپ بتائیے آپ ہمیں سنا رہے تھے آپ کی لائن ہمیں کاٹنی پڑی لیکن آپ بتا رہے تھے کہ تمباکو نوشی کے کن کن کیا کیا اثرات ہیں کون کون سی بیماریاں ہیں
دیکھیے میں یہ بتا رہا تھا کہ تمباکو کو استعمال کسی طریقے سے بھی کیا جائے چاہے وہ اسموکنگ کی جائے چاہے وہ گٹکا پان شادیہ کے طریقے سے استعمال کیا جائے یہ مضر صحت ہے ایک اندازے کے مطابق تقریباً 20 ایسی بیماریاں ہیں جو کہ جان لیوا ہیں اور جو کہ محتاجی کا سبب بنتی ہیں وہ ساری کی ساری تمباکو ریلیٹڈ تمباکو سے ہی ریلیٹڈ ہے دوسری چیز یہ ہے کہ اس سے کینسر نہ صرف سانس کی ناڑیوں کا کینسر میوے کا کینسر منہ کا کینسر اور لبلبے کا کینسر پیشاب کی مسانے کا کینسر یہ ساری چیزیں جو ہیں وہ کینسر کے سبب بنتی ہیں اگر ہم کہیں کہ کینسر سے بچنے کا ایک واحد طریقہ بتا دیا جائے تو وہ تمباکو نوشی نہ خود کی جائے نہ اپنے سامنے کسی کو تمباکو نوشی کرنے دی جائے
جی ڈاکٹر ندیم یہ بتائیے یہ تو باتیں کافی دنیا بھر میں جو ہیں وہ عام طور پہ بتائی جاتی ہیں لیکن اس کے باوجود پاکستان جیسے ملک میں بتایا جاتا ہے کہ سگریٹس اب بلیک میں بیچی جا رہی ہیں آج ہی کی ایک رپورٹ ہے کہ جون کا جو بجٹ آ رہا ہے اس سے قبل بلیک میں سگریٹس کو بیچا جا رہا ہے آپ کیا دیکھ رہے ہیں کہ اس قدر وہاں پر ڈیمانڈ کیوں ہے سگریٹ سموکنگ کے لیے؟
دیکھیے بات یہ ہے کہ تیسری دنیا میں ایک تو تعلیم اور شعور کی فقدان ہے، لوگوں کو یہ معلومات صحیح طور پہ پہنچائی نہیں جاتی ہیں، اور اگر معلومات بھی ہیں تو ایسے میجرز نہیں لیے جاتے جس سے کہ ترقی یافتہ ممالک نے اپنے ہاتھ تمباکو نوشی کو کم کر دیا ہے. مثلا میں بتاؤں کہ آلدو ہمارے پاس یہ لاء موجود ہے لیکن اس کی امپلیمنٹیشن نہیں ہے کہ تعلیمی اداروں میں سرگت نہ دی جائے، اس کے قریب قریب سرگت نہ بیچی جائے، کھلی سرگت نہ بیچی جائے، 18 سال سے کم بچوں کو سرگت نہ دی جائے، پبلک مقامات پہ تمباکو نوشی کی اجازت نہ دی جائے، تمباکو کو گلیمرائز کر کے نہ پیش کیا جائے، لیکن یہ ساری چیزیں ہمارے ملک میں ہو رہی ہیں. تو اس کی وجہ سے اگر لوگوں میں تھوڑا بہت یہ شعور پیدا بھی ہو گیا ہے کہ یہ مضر صحت ہے، لیکن دوسرا ایلیمنٹ اتنا زیادہ ہے کہ آپ اس کو کنٹرول کرنا بڑا مشکل کام ہے. ہمارے پالیٹیشنز، ہمارے بیوروکریٹس کے لیے ہم لوگوں کی زندگی اتنی امپورٹنٹ نہیں ہے جتنی کہ تمباکو کے سیل سے انہیں پیسہ نصیب ہوتا ہے. تو اس وجہ سے ان سے توجہ کم دی جا رہی ہے، اور وہ لاز جو ہمارے ملک میں ہو چکے ہیں ان کو امپلیمنٹ نہیں کیا جا رہا ہے.
جی
اسی وجہ سے میں سمجھتا ہوں کہ ہمارے ہاں تمباکو نوشی کا جو رجحان ہے وہ بڑھتا چلا جا رہا ہے. تو اگر ہم ساری چیزوں کو صرف ایک یہ بتا دینا کہ تمباکو نوشی مضر صحت ہے یا پیکٹ پہ یہ لکھ دینا کافی نہیں ہے. جب تک کہ آپ یہ سارے لاس کو ایک ساتھ امپلیمنٹ نہیں کریں گے، تمباکو کا استعمال سوشلی انایکسپٹیبل نہیں کریں گے، جب تک میں سمجھتا ہوں ہم اس وبا کو قابو سے نہیں کر سکتے. اور ایک دوسری بڑی وجہ یہ ہے کہ ہمارے ہاں سگریٹ اتنی سستی ہے کہ ایک چھوٹا بچہ بھی روپے 2 روپے میں جا کے اپنی سگریٹ خرید سکتا ہے، کھلی سگریٹیں مل رہی ہیں. تو جب تک ہم اس کے وہ سارے میجرز نہیں لیں گے، آئی تھنک وی ول ناٹ بی ایبل ٹو کنٹرول.
جی یہ بتائیے کہ کیونکہ ہم بھی جانتے ہیں کہ دنیا بھر میں جب سگریٹ بیچے جاتے ہیں تو ایک وارننگ لکھی جاتی ہے، پاکستان میں جب یہ جو سگریٹس بیچے جاتے ہیں آپ کے خیال میں وہ وارننگ کافی حد تک نظر آتی ہے یا اس کو بڑا بنانے کی ضرورت ہے؟
دیکھیے یہ بھی بڑی مشکلوں سے کیا گیا ہے. یہ سارے جو ہمارے ڈاکٹر حضرات اور جو کہ ہماری سوسائٹی وغیرہ ہے، اس کی شور و غل سے اور پھر باہر کی طرف سے پریشر آیا کہ چھوٹی سی پکچرل وارننگ دے دی گئی ہے. جس ملک میں صرف 30% تعلیم یافتہ لوگ ہیں وہاں یہ لکھ دینا کہ تمباکو نوشی مضر صحت ہے تو کون لوگ اس کو پڑھیں گے. لیکن ہاں چھوٹی سی ایک پکچرل وارننگ آ گئی ہے، میں سمجھتا ہوں کہ اس کا سائز بڑا کرنا چاہیے اور وہ سارے جو میجرز ہیں جو کہ کرٹیل کر سکتے ہیں، ریڈیوس کر سکتے ہیں ٹبیکو کا کنزمپشن، ان سب کو امپلیمنٹ کرنا، صرف ایک چیز سے یہ چیز نہیں ہو پائے.
اچھا بہت شکریہ، کیونکہ ہمارے پروگرام کا وقت بالکل ختم ہوا. یہ تھے چیسٹ ڈیزیز اسپیشلسٹ ڈاکٹر ندیم رضوی، اور ان کے ساتھ تھے ایک ماحولیات کے ماہر ناصر پمر. بہت شکریہ اور خدا حافظ. اور اس سے پہلے آپ نے سنا ساؤتھ ایشیا فری میڈیا ایسوسی ایشن کے سیکرٹری جنرل امتیاز عالم کو، ان کے ساتھ تھے بھارت سے سینئر صحافی اور تجزیہ کار ڈاکٹر منیش کمار. اور ابتدا میں ہمارے ساتھ تھے بول کے بیورو چیف اعجاز خان، سیاسی تجزیہ کار بابر ایاز، اور یہاں امریکہ سے تھے ڈاکٹر طاہر روہیل جو پاک امریکہ ڈیموکریسی ڈائیلاگ کے کنوینر ہیں. اس پروگرام کے لیے ہمارے انجینئرز تھے جیکسن وٹ اور جونا کمنگز، پروڈیوسرز اریشا خان اور محمد ارسلان شریف. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی، سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
پاکستان کیا سین ہے؟ پاکستان जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। WhatsApp पाकिस्तान, क्या सीन है पाकिस्तान। urduvoa.com।